यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण। सूचना प्रविधि क्षेत्रका कानूनी अप्ठ्याराहरू अध्यादेश मार्फत सम्बोधन गरिएकोले अब आईटीलाई उद्योगका रूपमा विकास गर्न सकिने प्रधानमन्त्रीको विश्वास र अमेरिकाको क्यालिफोर्निया राज्यका गवर्नरद्वारा लस एन्जलसको डढेलो निभाउन पानीको अभाव भएको सम्बन्धमा छानबिन गर्न आह्वान। राष्ट्र निर्माताका रूपमा परिचित पृथ्वीनारायण शाहको 303 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरिँदैछ। तत्कालीन गोर्खाका राजा शाहले विभिन्न सामाजिक आर्थिक र भौगोलिक चुनौतीका बीच छरिएर रहेका 2224 राज्यलाई एकीकृत गर्ने अभियान प्रारम्भ गर्नुभएको थियो। विक्रम सम्वत 1779 जन्मनुभएका शाहले 20 वर्षको उमेरमा राजगद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नुभएको थियो। उहाँको निधन 52 वर्षको उमेरमा विक्रम सम्वत 1831 भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले 303 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको 303 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको हो। प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूल गेटमा स्थित पृथ्वीनारायण शाहको शालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले 303 पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभएको छ। एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको 303 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिनुभएका सबै पुर्खाहरूको स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानूनी अप्ठ्यारा रहेको उल्लेख गर्नुहुँदै हिजोको मन्त्री परिषदको बैठकले अध्यादेश मार्फत सम्बोधन गरेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले अब नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रूपमा भित्र्याउन पाउने भएको उहाँको भनाइ छ। मनाङको पर्यटकीय स्थल तिरिचो तालको आधार शिविर बेस क्याम्प र थोराङ्ला भन्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत पुगेको छ। राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान भएसँगै सौर्य ऊर्जाको बाध्यता हटेको छ। मनाङ दिस्याङ गाउँपालिका 9 खाङसारमा 4250 मिटर उचाइमा रहेको बेस क्याम्पमा 50 केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखेर विद्युत आपूर्ति दिन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। दिस्याङ गाउँपालिका 9 वडा अध्यक्ष च्योल्पा गुरूङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि धेरै सहज भएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ। प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई बुझाएको विवरण अनुसार गत आर्थिक वर्षमा प्रणालीको विद्युत चुहावट करिब 12.73% सीमित गरेको छ। चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात गरेको प्राधिकरणले अनधिकृत विद्युत चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेक प्रयास गरिएको जनाएको छ। कुनै समय उर्वर भूमिका रूपमा परिचित कञ्चनपुरको बेलडाँडी बेलौरी क्षेत्र महाकाली सिंचाई प्रणालीको दोस्रो चरण लागू भएपछि भने दलदल बगर र सिमसारमा परिणत भएको छ। नहरको कमजोर संरचनाका कारण पानी चुहिएर उर्वर भूमि सिमसारमा परिणत भएपछि त्यस क्षेत्रका किसानहरूको जीविकोपार्जनमा नै गम्भीर असर परेको छ। कञ्चनपुरबाट संवाददाता हरिश्चन्द्र बागको रिपोर्ट।
महाकाली सिंचाई प्रणालीको दोस्रो चरण 2054 सालमा शुरू गरिएको थियो। यसको उद्देश्य कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका किसानहरूलाई सिंचाई सुविधा उपलब्ध गराउनु थियो। तर कच्ची नहरको कमजोर संरचनाका कारण बेलडाणी र बेलौरी क्षेत्रको हजारौं बिघा उर्वर भूमि दलदल बगर र सिमसारमा परिणत भयो। बेलडाणीका कृषक नरबहादुर पाण्डे:
अलिअलि थोत्रे जमिन भए मान्छेहरू खेती केही नभएर इन्डिया जान बाध्य छन्। बालबच्चा परिवार पाल्नै पर्यो, केही हुन्छ, अहिले हिउँदे बाली केही हुँदै हुँदैन।
यस वर्ष असारमा चौधर नदीमा आएको बाढ़ीले नहर भत्किएपछि पानी आपूर्ति बन्द हुँदा दलदल जमीनको पानी भने सुक्न थालेको छ। त्यसकै फलस्वरूप झिलमिला क्षेत्रको करिब 200 बिघा जमीनमा हिउँदे बाली लगाइएको छ। बाँझो जमीनमा अब फेरि खेती गर्न पाउँदा कृषकहरूमा आशा जागेको छ। तर पुरानै समस्या दोहोरिन सक्छ भन्ने चिन्ता पनि छ यहाँका कृषकहरूमा। बेलडाणीका कृषक गीता खड्का:
यति भन्दा अगाडि हामीले बन्जरै खेत छोडेका थियौं, अहिले साँझ बिहान हामी पुगिराखेका छौँ, खेतमा हेरिराखेका छु, खेती देख्दाखेरि हामी खुसी छु, तर पनि हामीले यतिकै डर छ कि यो खेती हुन्छ कि हुँदैन।
नहरलाई पक्की बनाएर सिपेज रोक्न सकिन्छ। नहर र चौधर नदीको उचित व्यवस्थापनका लागि स्थानीय सरकार र कृषकहरूले प्रदेश र संघीय सरकारसँग आग्रह गरिरहेको अवस्था छ। बेलडाणी गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष इन्द्र बहादुर खड्का:
नहरलाई त व्यवस्थापन गर्नुपर्छ भन्ने हो, यसलाई कसरी गर्ने त, यो सम्पूर्ण सरकारवालाको यसमा ध्यान चाहिँ जानुपर्छ भन्ने हो हाम्रो विनय।
दलदल बगर र सिमसारको समस्या समाधान गर्न सरकारले ठोस कदम चाल्नुपर्ने आवाज यहाँका किसानहरूबाट उठिरहेको छ।
मेरो नाम हिरा सिंह कार्की, यतिखेर यस्तो हाराभारा देख्दाखेरि अलिकता चाहिँ यो टर्सरी नहर नदी फर्काएको खोला जो यसलाई चाहिँ राम्रो किसिमले व्यवस्था गरिदिएर यहाँ पनि केही जनता रहेछ, यहाँका जनतालाई पनि केही हेर्नुपर्ने रहेछ भन्ने सोच नेपाल सरकारमा पनि जाओस्।
मेरो नाम मदन राज उपाध्याय, यहाँका प्रतिनिधिहरूले पनि देखेकै कुरा हो, उनीहरूले पनि हाम्रो कुरालाई अगाडि बढाइदिनु हुन सबैलाई अनुरोध गर्दै केही पनि दिनु पर्दैन। हामीलाई यहाँ खेती लगाएर खान, हामी जनताहरूलाई बच्चाहरूलाई पाल्न चाहिँ हामीलाई पुगोस् भन्ने हाम्रो धारणा छ।
किसानहरूको भविष्य सुनिश्चित गर्न महाकाली सिंचाई प्रणालीको व्यवस्थापन सुधार गर्न आवश्यक छ। तीनै तहका सरकारको समन्वय र सहकार्यले मात्रै यो समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
कञ्चनपुर संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। जुम्लाका 8 स्थानीय तहका 8,829 जना छात्रालाई क्यान्सर विरूद्धको खोप दिइने भएको छ। नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत त्यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा 6 10 अध्ययनरत करिब 8,829 छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो। उक्त भाइरस विरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क संकलन भइरहेको छ। देशव्यापी खोप कार्यक्रम अन्तर्गत आगामी माघ 22 गतेदेखि फागुन 6 एकैपटक सो कार्यक्रम सञ्चालन हुनेछ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्की बासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरेर सञ्चालनमा आएका छन्। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्कीवास स्थित विनयी खोलामा रहेको पुल हिजो साँझ भाँचिँदा यातायात सञ्चालन पूर्ण रूपमा रोकिएको थियो। पुल पूर्ण रूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताउनुभयो। पाल्पाको सिद्ध बाबामा निर्माणाधीन सुरूङ मार्गको ब्रेकथ्रो आगामी माघ 8 गति हुने भएको छ। ब्रेकथ्रो सम्बन्धमा आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालसँग पाल्पाबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरू ठाकुर गैरे र नारायण प्रसाद आचार्य लगायतले छलफल गर्नुभएको सांसद ठाकुर गैरेले जानकारी दिनुभयो। सिद्धार्थ राजमार्ग अन्तर्गत भुटोल पाल्पा सड़क खण्डमा पर्ने सिद्ध बाबा मन्दिर नजिकै बन्दै गरेको बहुचर्चित सुरूङ 11 महिनामै ब्रेकथ्रू हुने अवस्थामा पुगेको हो। सुरूङ मार्गका 3 बाइपास यसअघि नै छिचुलिएका छन्। 7,34,21,00,000 रूपियाँको लागतमा सुरूङ मार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले निर्माण गरिरहेको छ।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। एचआईभी संक्रमणलाई रोक्न र नयाँ संक्रमित हुनबाट जोगाउन पाल्पामा एचआईभी संक्रमण हुनबाट जोगाउने औषधि प्रेप वितरण शुरू भएको छ। परिवार नियोजन संघ पाल्पाले एचआईभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूका लागि यो औषधि निशुल्क वितरण शुरू गरेको हो। पाल्पाबाट संवाददाता विष्णु खनाल।
एचआईभी संक्रमण हुनबाटै जोगाउने नयाँ औषधि वितरण पाल्पामा शुरू भएको छ। नेपाल परिवार नियोजन संघ तानसेनबाट एचआईभी हुनै नदिने औषधि प्रेप वितरण शुरू भएको छ। प्रेप प्रयोगकर्ताहरू
सुविधाले त्यो प्रेप मैले पनि खाए अनि खाँदाखेरि त्यसको साइड इफेक्ट केही पनि गर्दो रहेनछ, मलाई राम्रो लाग्यो। योबाट मेरो घर परिवार अब सबैमा बचाउने भएर मलाई खुसी लाग्यो। यो सबैले खानु होला।
यो प्रेप दबाई चाहिँ एचआईभी नभएको व्यक्तिहरू जो उच्च जोखिममा हुनुहुन्छ यो चाहिँ लिएपछि हामीले आफ्नो सेफ हुँदो रहेछ भनेर एकदम बुझ्नु होला। प्रेप इज सेफ फर एभ्रीवन।
जिल्लामा रहेका 356 जना संक्रमितहरूले अहिले पनि एआरटी सेवन गरिरहनु भएको छ। एचआईभी संक्रमण नभएका तर जोखिममा भएका व्यक्तिलाई संक्रमणबाट जोगाउन प्रयोग हुने औषधि प्रेप हो। प्रेप प्रयोग गर्नु अघि एचआईभी परीक्षण गरी नेगेटिभ नतिजा आएको हुनुपर्ने हुन्छ। एचआईभी परीक्षण जिल्ला अस्पतालमै हुने गरेको तर औषधि लगायतका सेवाहरूका लागि अन्त पठाउने गरेको पाल्पा जिल्ला अस्पतालका डाक्टर अरूण शर्माले बताउनुभयो।
हरेक गर्भवती महिलालाई चाहिँ एएनसी प्याकेज अनुसार अन्तर्गतमा चाहिँ सेरोलोजी टेस्टिङ गर्छ। सेरोलोजी भित्र चाहिँ एचआईभी पनि टेस्टिङ हुन्छ हरेकको चाहिँ। अनि हामीलाई त्यस्तो जोखिमपूर्ण व्यवहार गर्ने मान्छेहरू हुन्छन्, उहाँहरू आएर हामीसँग हिस्ट्री दिनुहुन्छ। त्यो हिस्ट्रीको आधारमा चाहिँ हामीले टेस्ट गर्ने गर्छौँ। टेस्ट गरेर इनकेस पोजिटिभ आयो भने चाहिँ हाम्रो सेन्टरमा चाहिँ एआरटी नभएको कारणले कि हामी मिसन हस्पिटल किरामपुर हस्पिटल नत्र भयो भने चाहिँ तल लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीहरूलाई रिफर गर्ने गर्छौँ।
सेवा शुरू भएको 2 महिनामा नै 9 जनाले प्रेप सेवा लिएको र सेवा लिनका लागि सम्पर्कमा आउनेको संख्या बढ्दो रहेको नेपाल परिवार नियोजन संघले जनाएको छ। प्रेपको नियमित रूपमा सेवन गर्दा 99% संक्रमण हुने सम्भावना कम हुने गर्दछ। नेपाल परिवार नियोजन संघ पाल्पाका प्रबन्धक शोभाकान्त नेउपाने
एचआईभी संक्रमण नै नहोस् भनेर यसको रोकथामलाई हामीले चाहिँ प्रयोग गरिने विधि जसलाई हामीले प्रेप भनेर भनेका छौँ, यो पनि परिवार नियोजन संघ पाल्पा मार्फत शुरू गरेका छौँ। र यहाँबाट हामीहरूले जोखिममा रहेका सम्पूर्ण जस्तै यौन पेसा गर्ने व्यक्तिहरू होला, युनिक फरक युनिक व्यवहार गर्ने व्यक्तिहरू अथवा वा अन्य कुनै पनि एचआईभी संक्रमणको जोखिममा पर्ने व्यक्तिहरूको लागि सरल एचआईभी संक्रमण नहुनलाई खुवाउने विधिको उपचार विधिमा पनि समावेश गरेर गइसकेका छौँ।
प्रेप केवल एचआईभी संक्रमणको सुरक्षाका लागि मात्र हुने भएकाले अन्य यौनजन्य रोगबाट यसले बचाउँदैन, त्यसका लागि अन्य सावधानी भने अपनाउन जरुरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पामा एचआईभी संक्रमणको उच्च जोखिममा रहेकाहरूलाई औषधि वितरण शुरू। यो थियो हाम्रो संवाददाताको रिपोर्ट। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाको क्यालिफोर्निया राज्यका गवर्नरले लस एन्जलस क्षेत्रको डढेलो निभाउन पानीको अभाव भएको सम्बन्धमा निष्पक्ष छानबिन गर्न आह्वान गर्नुभएको छ। आगलागीले प्रभावित क्षेत्रहरूमा रातिको समयमा कर्फ्यू पनि लगाइएको छ। प्रहरीले आगलागीको मौका छोपेर लुटपाटमा संलग्न हुनेहरूलाई पक्राउ गर्ने बताएको छ। यसैबीच राष्ट्रपति जो बाइडेनले आगलागीले लस एन्जलस युद्धग्रस्त क्षेत्र जस्तै देखिएको र हताहत हुनेहरूको संख्या अझै बढ़न सक्ने चेतावनी दिनुभएको छ। क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण अहिलेसम्म 11 जनाको ज्यान गइसकेको छ। आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेशनल गार्डका सैनिकहरूलाई परिचालन गर्ने तयारी भइरहेको पनि अधिकारीहरूले बताएका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिगमा माल्यार्पण। सूचना प्रविधि क्षेत्रका कानूनी अप्ठ्याराहरू अध्यादेश मार्फत सम्बोधन गरिएकोले अब आईटीलाई उद्योगका रूपमा विकास गर्न सकिने प्रधानमन्त्रीको विश्वास र अमेरिकाको क्यालिफोर्निया राज्यका गवर्नरद्वारा लस एन्जलसको डढेलो निभाउन पानीको अभाव भएको सम्बन्धमा छानबिन गर्न आह्वान। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।